नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। फागुन 21 गतेको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ। अब जम्मा चार स्थानको अन्तिम नतिजा आउन बाँकी छ। प्रत्यक्षतर्फ भने समानुपातिक तर्फको मतगणना जारी नै रहेको छ र हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत कटाएको छ र ऊ द्वितीयको नजिक पुगेको छ र बाँकी अब समानुपातिकको मत कसरी आउँछ, कति स्थानमा समानुपातिक तर्फ रासोपाले जित ल्याउँछ त्यसका आधारमा यो द्वितीयको बाटो सुनिश्चित गर्नेछ। र पछिल्लो अंक हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म 124 स्थानमा विजय हासिल गरेको छ, एक स्थानमा अग्रता लिएको छ। त्यसै गरी नेपाली कंग्रेसले 17 स्थानमा विजय हासिल गरेको छ, एक स्थानमा उसको पनि अग्रता छ भने नेकपा एमाले 8 स्थानमा विजय हासिल गरेको छ, एक स्थानमा अग्रता उसले लिएको छ। र यसरी हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षतर्फ 125 स्थानमा सीट आउने देखिन्छ, 125 सीट आउने सहजै आकलन गर्न सकिन्छ। बाँकी समानुपातिक तर्फको नतिजा अब भोलिसम्ममा आइपुग्ने अनुमान लगाउन सकिन्छ। यसरी हेर्दा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी अझै विशेष भन्यो भने घण्टी पार्टी भनेर आम जनमानसमा चिनिन्छ। उसले चाहिँ नयाँ रेकर्ड कायम गरेको छ र विशेष गरी हालसम्मको मतगणनामा उसले समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। यसरी रासोपाको असाधारण छलाङ यो निर्वाचनमा देखिएको छ। विशेष धेरै पनि भएको छैन, 2079 असार 7 गते स्थापना भएको यो पार्टी निर्वाचन आयोगमा 2079 असार 17 गते दर्ता भएको हो। यसले प्रतिनिधि सभा निर्वाचन 2079 प्रत्यक्षतर्फ 7 सीट जितेको थियो। रासोपाले समानुपातिक सहित 21 सीटका साथ अघिल्लो संघीय संसदमा प्रभावकारी उपस्थिति जनाएको थियो। उक्त निर्वाचनमा रासोपालाई नयाँ पार्टीको प्रारम्भिक उत्साह भन्दै सामान्य घटनाका रूपमा हेरिएको थियो, तर चार वर्षको छोटो अन्तरालमा यो पार्टीले नेपाली राजनीतिमा एउटा असाधारण छलाङ मारेको छ। अब यसका पछाडिका कारणहरू विभिन्न छन्, विभिन्न विश्लेषणहरू राजनैतिक वृत्तमा आइरहेको छ। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको यो छलाङका कारण मधेसमा उसको वर्चस्व कायम भएको छ। मधेसमा मधेसवादी थुप्रै दलहरू स्थापना भएका छन्। अघिल्ला निर्वाचनमा केही सीट जितेको पनि थियो, राम्रै सीट जितेको पनि थियो अघिल्ला निर्वाचनहरूमा, तर यसपालि चाहिँ मधेसवादी भनिएका दलहरू मधेसबाटै नै बढारिएका छन्। त्यहाँ पुराना दलहरूको स्थान पनि नगन्ने छ। विशेष गरी टोटल मधेस प्रदेशमा हेर्दा, पूर्वदेखि पश्चिमसम्म हेर्दा नेकपा एमालेको एक र नेपाली कंग्रेसको एक सीट मात्रै देखिएको छ। सबै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यहाँ जितेको अवस्था छ। यसरी हेर्दा मधेस र पहाड़ बीचको जुन अघिल्लो निर्वाचनहरूले देखाएको खाडल यसपालि चाहिँ अन्त्य भएको विश्लेषकहरूले बताएका छन्। आज हामी फागुन 21 को निर्वाचन, यसको परिणाम, यसले दिएको संकेत, अब पुराना दलहरूको भविष्य, नयाँ दलको उदय, विशेष गरी रासोपाको उदय, रासोपाको छलाङसँगै अब उसको नेपाली राजनीतिमा कस्तो भूमिका हुनुपर्छ, कस्तो भूमिकामा ऊ अघि बढ़नुपर्छ लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ विश्लेषक तुलानारायण शाह। साजु, स्वागत छ यहाँलाई। अब हामी यो फागुन 21 को निर्वाचनको अन्तिम चरणमा, परिणामको अन्तिम चरणमा आइपुगेका छौं। अन्तिम चरणमा आइपुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी द्वितीयको नजिक पुग्ने देखिएको छ। अब समानुपातिक तर्फ उसले कति ल्याउँछ त्यसमा चाहिँ भर पर्छ। अब यहाँले कसरी हेर्नु भएको छ यो जुन खालको एउटा मत परिणाम आएको छ, यसलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
होइन, अब यसलाई हेर्ने सबै आम नेपालीको मनमा जस्तो अहिले त्यहाँनिर त्यसरी जुन हिसाबले उहाँहरूले हेरिराख्नु भएको छ, पूर्वदेखि पश्चिमसम्म यो अत्यन्त कडा लहर घन्टी छापको पक्षमा देखिएको थियो निर्वाचनको पूर्व सन्ध्यामा, त्यसकै परिणाम हो। त्यसैले यो यो परिणामले के सन्देश दिएको हो भने नेपालीहरू युवा नेतृत्व चाहेको छ। 25-30-35 वर्षदेखि विभिन्न पार्टी विभिन्न एजेन्डाका साथ राजनीति गर्नेहरूबाट आम नेपाली सन्तुष्ट नरहेको र उसले जाने सबै हिसाबले नयाँ, त्यो भनेको नेतृत्वको अनुहार नयाँ, उमेर नयाँ, युवा र पार्टी पनि नयाँ खोजेको थियो। र त्यसको आभास चाहिँ निर्वाचनभन्दा केही अघिदेखि नै देखिन्थ्यो, समाजमा महसुस हुन्थ्यो। त्यो अहिले निर्वाचन मार्फत त्यसको परिणामले प्रमाणित गरेको छ। नेपाली समाज नयाँ युगको खोजीमा हिँडेको थियो र नयाँ युग प्रारम्भ भएको म मान्दछु यसलाई।
भनेपछि यो अपेक्षित नतिजा नै हो, यो यस्तै नतिजा आउने करिब करिब अनुमान गरिएको थियो, संख्यामा तलमाथि होला।
संख्यात्मक हिसाबले यो तहको विजय घन्टी छापको मैले व्यक्तिगत रूपमा अनुमान गरेको थिइनँ, तर अब त्यो मेरो सीमितता थियो र छ, किनभने म त अब सञ्चार माध्यमबाट अपडेटहरू लिएर एउटा आकलन गर्ने कुरा भयो। तर जुन जो जो पत्रकार साथीहरू विश्लेषकहरू पूर्वदेखि पश्चिमसम्म घुम्न पाएका थिए, यसै उद्देश्यले केही जनताको मुड त्यो मापन गर्नको लागि उहाँहरूको अनुमान अनुसार नै आएको हो। त्यसैले अब सबैको भन्न मिल्दैन, तर अनुमान चाहिँ नै यो सबैको धेरैको अनुमान विपरीत लाग्न सक्छ, तर जसले यसमा सिस्टमेटिक अध्ययन गरेको थियो उहाँहरूको अनुमान अनुसार नै यो परिणाम आएको।
अब पुराना दलहरूको संख्या हेर्दा निकै न्यून देखिएको छ, एक हिसाबमा ती पुराना दलहरूभित्र असन्तुष्टिका कारण नयाँ दलतर्फ मतदाताहरूको चाहिँ अब एकचोटि हेराउनु यो दललाई भनेर भोट हालिएको पनि देखिएको छ, विश्लेषण पनि त्यही आएको छ। अब यो दल अब पूरै नयाँ युवाहरू छन् र यिनीहरूको भनौँ न यी उम्मेद्वार मध्ये रासपा राष्ट्रिय स्वतन्त्र पार्टी हेर्ने हो भने अघिल्लो संसदमा 20 संख्या थियो र उनीहरूको काम खासै भनौँ न रासपाले यो नै गर्छ भनेर जनताले यसैका लागि भोट दिएको अवस्था रहेन। अब जसरी विश्वास गरेका छन् आम जनताले रासपा प्रति, यो विश्वास अब नयाँ भूमिकामा उनीहरूले कसरी के विश्वास यो पूरा गर्लान् भन्ने अनुमान गर्न सकिन्छ कि अब भनौं न पूरै नयाँ अनुहारहरू छन्, विशेष गरी युवाहरू छन्, होइन अब यो जनअपेक्षा अनुसार अब यो संख्याले चाहिँ काम गर्न सक्ला कसरी के
हेर्नु? अब यस्तो छ, यो समय भनेको हामीले शंका उपशंका गर्ने समय होइन, परिणामलाई लिएर त्यो कोणबाट पनि विश्लेषणहरू भइराखेको सुन्दछु पढ्दैछु। तर मलाई के लाग्छ भने जे भएको छ आजको सत्य के हो भने नेपाली राजनीतिमा कि अत्यन्त नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी जसमा जसको संस्थापक रवि लामिछाने हुनुहुन्छ भने त्यसमा जेन्जी विद्रोहपछि बालेन शाह काठमाडौँ महानगरका मेयर बालेन शाह निर्वाचनभन्दा केही अघि जोडिनुभयो र पार्टी रासपा र नेता रवि लामिछाने र बालेन शाह एक ठाउँमा उभिएपछि यो परिणाम आएको हो। तर यसको त्यसो भए यो प्रक्रियालाई यो फेनोमेनालाई बुझ्नको लागि बीचको जुन घटनाहरू भएको छ जेएनजी भित्र भएको छ, तपाईँले अघि कुरा गर्दाखेरि अघिल्लो निर्वाचन भन्नुभयो, मलाई लाग्छ नेपालको राजनीतिको विश्लेषण अब अघिल्लो निर्वाचन त्यसभन्दा अघिल्लो निर्वाचनलाई रेफरेन्स पोइन्ट मानेर गर्ने होइन कि जेएनजी विद्रोहभन्दा पहिला र जेएनजी विद्रोहभन्दा पछि रेफरेन्स पोइन्ट हाम्रो चाहिने जेएनजी विद्रोह हुनुपर्छ होइन। त्यसैले यो जेएनजी विद्रोहको जुन चाहना थियो त्यसको जुन एजेन्डा थियो त्यसको जुन मनोविज्ञान थियो त्यसमा सहभागी भएका भाइ बहिनीहरूको त्यसले मूर्त रूप लिएको त्यो एजेन्डा के थियो भने जेएनजी विद्रोहको कि त्यो फेरि नेपालको सामाजिक संरचना अनुसार नै त्यो मनोविज्ञान पनि बनेको। आजको नेपालमा दुई तिहाई जनसङ्ख्या 35 वर्ष मुनिका नेपाली भाइ बहिनीहरूको छ, एक तिहाई जनसङ्ख्या मात्रै 35 वर्षभन्दा माथिका नेपालीहरूका रहेका छन्। तर तपाईँले नेपालको पार्टीहरू, पुराना पार्टीहरू, त्यसका नेताहरू, निर्णय गर्ने ठाउँमा बसेका अनुहारहरू, तपाईँको महत्त्वपूर्ण सरकारी कार्यालयका प्रमुखहरूको तपाईँले चाहिँ नै उमेर समूहको हिसाबले विश्लेषण गर्नुभयो भने नेपाली राज्य र राजनीति 60 वर्ष माथिका मानिसहरूको नियन्त्रणमा रहेको छ। यो राज्य र राजनीति र समाजको बीचमा शक्ति सन्तुलन मिलिराखेको थिएन, होइन? त्यसैले यो विद्रोह भएको थियो कि नेपालमा युवाहरूको नेतृत्व हुनु पर्यो, यो पुराना पुस्ताका मानिसहरूको नेतृत्वबाट नेपाल अगाडि बढेन, बढ्नुपर्ने जति नेपाल अगाडि बढेन, होइन? त्यसैले यस्तो यो जेएनजी विद्रोहको दुईटा एजेन्डा थियो, एउटा नेतृत्वमा पुस्तान्तरण हुनुपर्छ, अर्को चाहिँ नि सरकारको काम गर्ने तौर तरिकामा सुधार हुनुपर्छ, आम मानिसले सुधार महसुस गर्नुपर्छ। त्यो भनेको आर्थिक वृद्धि दर हुनु पर्यो, बढ्नु पर्यो, युवाहरू रोजगार पाउन सक्नु पर्यो, भ्रष्टाचार कम हुनु, नियन्त्रित हुनु पर्यो, सरकारी कार्यालयहरूमा सेवा सुविधा लिनको लागि मानिसहरू जाँदाखेरि उसलाई झन्झटको महसुस हुनु भएन। यी सब एजेन्डाहरू थिए जुन कि नेपाली राज्यको काम गर्ने तौर तरिकासँग जोडिएका थिए, त्यसको लागि विद्रोह भएको थियो। विद्रोहको पहिलो जुन एजेन्डा थियो त्यो पुरा भएको छ, त्यो भनेको नेपाल युवाहरूको नेपाल हो, दुई तिहाई जनसङ्ख्या युवाको छन् र युवाहरूको नेतृत्व हुनु पर्यो, अन्य तरिकाबाट भइराखेको थिएन, होइन? त्यसैले विद्रोह भयो र विद्रोह पछि विद्रोहको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यसको लिगेसी बालेन शाहले पाएको छ, किनभने उहाँले जसरी ट्विट गर्नुभयो वा फेसबुकमा लेख्नुभयो त्यही हिसाबले जेएनजी विद्रोहको सरकारी निकायसँग वार्ता सुरु भएको थियो, संसद विघटनको कुरा भयो, उहाँले सङ्केत गरेको मान्छे प्रधानमन्त्री बन्नुभयो भन्दाखेरि युवाहरूको ठुलो भरोसाको केन्द्र चाहिने काठमाडौँमा अत्यन्त धेरै प्रचण्ड बहुमत लिएर जितेका काठमाडौँका मेयर बालेन शाह बनेको थियो जेएनजी विद्रोहमा, र उहाँ राष्ट्रपा पार्टीमा ज्वाइन गरेपछि राष्ट्रपा पनि यसका संवाहक भए। राष्ट्रपाको अर्को पक्ष के थियो भने तुलनात्मक रूपमा युवाहरू, युवा नेताहरूले मिलेर बनाएको पार्टी थियो, होइन? त्यसैले राष्ट्रपाको राष्ट्रपा रवि लामि छाने बालेन शाह सबै नै मिलेर यो निर्वाचनमा निर्वाचनको जुन परिणाम थियो त्यो परम्परागत सबै परिणामलाई मा उथल पुथल ल्याइदियो, होइन? त अब चाहिँ के हुन्छ भन्दाखेरि अहिले मलाई तपाईँको जुन प्रश्न छ कि शङ्का उपशङ्का, मलाई लाग्छ अब त्यो पनि नेपाली समाजमा त्यो कोणबाट पनि बहस विमर्श भइराखेको छ। तर आजको सत्य के हो भने राष्ट्रपा पार्टी दुई तिहाई बहुमत ल्याएको छ, जसको नेता रवि लामि छाने र बालेन शाह हुन् भने यो प्रक्रिया कसरी सम्भव भयो, यो परिणाम कसरी सम्भव भयो भन्ने कुराको अलिकति हामी खोजबिन गर्नु उचित हुन्छ। यसले कसरी काम गर्छ, भोलि यसले गल्ती गर्यो भने भोलिको लागि त भोलि छलफल गर्दा भइहाल्यो नि, होइन? अहिले त हामी शुभकामना दिने हो, बधाई दिने हो र युवाहरूलाई अहिले सलाम गर्नुपर्ने बेला हो। हरेक घरमा म भर्खर गाउँबाट आएको छु, चुनावको भोट हाल्नमा गएको थिएँ, मैले दर्जनौ घरमा गएर बुवा आमा र छोराछोरीको बिचमा उहाँहरूको बिचमा कुराकानी गर्ने प्रयास गरेर उहाँहरूको उहाँहरूले यो निर्वाचनमा भोट कसरी हालिदिनुहुन्छ भनेर मैले बुझ्ने प्रयास गर्दाखेरि घर घरमा बुवा आमा र छोराछोरी बिचमा ध्रुवीकरण छ। छोराछोरीले भन्छ युवालाई दिनुपर्छ, घन्टी छापलाई दिने भन्थ्यो, र बुवा आमा चाहिँ आफ्नो पुरानो पार्टी भोट दिनुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो। भनेपछि यो देशमा मात्रै हरेक घर घरमा युवा भर्सेस पुरानो पुस्ताको बिचमा ध्रुवीकरण भइराखेको छ। मलाई लाग्छ यो जरुरी थियो, यो राम्रो भएको छ र यसले नयाँ नेपालको यात्रालाई सहज रूपमा अगाडि बढ़ाउँछ, म त्यसमा चाहिँ आशावादी छु।
अब जेएनजी पुस्ताले एउटा विद्रोह गर्यो भदौ 23 र 24 गते, स्वाभाविक रूपमा उनीहरूको चाहना एजेण्डा र मनोविज्ञान चाहिँ रासोपासँग नजिक भयो, किन भन्दा त्यहाँ थुप्रै युवाहरू थिए र युवाको चाहना मिलेको पनि हुनुपर्छ। सँगै अब जेएनजी विद्रोहपछि अब पुराना दलहरू विशेष गरी एमाले र कांग्रेसले पनि आफूलाई बदलिएको रूपमा चित्रण गरे, उनीहरू दुवैले एमाले महाधिवेशन गर्यो, कांग्रेसले पनि एउटा विद्रोह गरेर पार्टीभित्रै विद्रोह गरेर एउटा समूहले विशेष महाधिवेशन गर्यो र बदलिएको कांग्रेस भनेर निर्वाचनमा होमिएको अवस्था। अब यति गर्दा पनि एमाले र कांग्रेसमा चाहिँ विश्वास मतदाताहरूले त्यति गर्न सकेनन्, विश्वस्त हुन सकेनन्, होइन किन हुन सकेनन्?
होइन, तपाईँ दुवै पार्टीले आफूलाई बदलेको भन्नुभयो, मलाई त्यसमा अलिकति मेरो फरक बुझाइ छ। होइन, जेएनजी विद्रोहपछि दुवै पार्टीको महाधिवेशन भयो, नेकपा एमालेको महाधिवेशन अर्ली कन्भेन्सन उहाँहरूले गर्नुभयो, तर त्यसमा कुनै बदलाव खास आएन। बदलाव भनेको केमा आउनुपर्ने थियो भने जेएनजी विद्रोहको एजेन्डा के थियो भने नेतृत्वमा पुस्तान्तरण र राज्यको काम गर्ने तौर तरिकामा सुशासनको अनुभूति। राज्यको काम गर्ने तौर तरिका त राज्यमा जो छ त्यसको लागि हुने हो, तर त्यसको लागि रोड म्याप त बनाउनु पर्थ्यो पार्टीले। होइन, नेकपा एमालेको दस्तावेजहरू पढ्दाखेरि विधान अधिवेशनबाट पारित गरेको र महाधिवेशनबाट छानिएको नेतृत्व, यो दुवै कुरालाई एक ठाउँमा राखेर हेर्दाखेरि उहाँहरूको नीति तथा कार्यक्रममा तात्विक अन्तर आएको देख्दिनँ। र यो नेतृत्वको पुस्तान्तरणको बारेमा त्यसमा त नेकपा एमाले अझ पछाडि फर्केको म देख्दछु। जस्तो कि दुई अधिवेशन पहिला नेकपा एमाले के प्रावधान ल्याएको थियो भने कि 70 वर्षभन्दा माथिको उमेरको नेता एमालेको अध्यक्ष हुन पाउँदैन। दोस्रो, दुई कार्यकालभन्दा बढी दुई कार्यकालले अध्यक्ष भइसकेका छन् भने ती मानिस ती नेता पनि दोहोऱ्याउनु टेर्याउनु हुँदैन। तर यो अधिवेशनमा के हो, जेएनजी विद्रोहपछि भएको अधिवेशनमा त्यो दुईटै प्रावधानलाई हटाइयो र त्यसको परिणाम के भयो भने कि तेस्रो पटक केपी ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो र उहाँको उमेर 70 वर्षभन्दा बढी छ। त्यो नेतृत्वमा पनि पुस्तान्तरण हुन नसकेको र एजेन्डामा पनि कुनै खास नयाँपन दिन नसकेको, युवा मैत्री युवा केन्द्रित बनाउन नसकेको पार्टीको रूपमा आम मानिसले नेकपा एमालेलाई देखियो। यति मात्रै होइन कि नेकपा एमालेसँग विगत 35-35 वर्षदेखि यो वा त्यो रूपमा कहिले सत्ताको नेतृत्व गरेको, कहिले सत्ताको अंशियार बनेर बसेको पार्टीको रूपमा पनि त नेपाली समाजले हेरिराखेको छ नि त। त्यसैले आजको नेपालमा जे जस्ता विकृतिहरू छन्, जे जस्ता प्रगतिहरू भएका छन् त्यसको पनि अंश नेकपा एमाले पाउनुपर्छ, त्यो जस पनि जसका भागी पनि हुन्। तर जे जस्ता विकृतिहरू छन् त्यसको केही अंश त नेकपा एमालेको भागमा पर्छ। होइन, हो, त्यो पृष्ठभूमिमा चाहिँ तपाईँको जेएनजी विद्रोह भएको थियो र जेएनजी विद्रोहपछि यदि त्यो पार्टीले आफूलाई सुधार्न खोजेको भए नेतृत्वमा र एजेन्डामा सुधार्न सक्नु पर्थ्यो, पार्टीको संरचनामा पनि सुधार्न सक्नु पर्थ्यो, तर त्यसमा तात्विक अन्तर आएको मैले देखिनँ। हो, अब तपाईँको दोस्रो प्रश्न जुन छ यसमा दोस्रो भाग नेकपा नेपाली काङ्ग्रेसको, नेपाली काङ्ग्रेसमा के भयो भने प्रयास भयो, यसका तपाईँले एजेन्डा पढ्नु, अधिवेशनले पारित गरेको एजेन्डा, युवा मैत्री बनाएको देखिन्छ, सुशासन प्रत्याभूतिको लागि केही कुराहरू गरेको देखिन्छ, लिडरसिपको बारेमा संगठनको जुन संरचना छ त्यसलाई चाहिँ त्यसमा युवाको प्रति 40 वर्ष मुनिका 40 जना केन्द्रीय सदस्यको व्यवस्था हुने लगायतका विभिन्न कुराहरू त्यहाँ गरिएको छ। त्यहाँ नेतृत्व पनि परिवर्तन भयो, जस्तो कि पहिला शेरबहादुर देवा हुनुहुन्थ्यो, अब उहाँलाई त्यो प्रक्रियाबाट विशेष महाधिवेशनले उहाँलाई के अरे विदा गरेर तुलनात्मक रूपमा युवा, उमेरले ठ्याक्कै युवा नभए पनि तुलनात्मक रूपमा युवा 50 वर्षभन्दा मुनिका गगन थापालाई निर्विरोध सभापति बनाए। सो तुलना गर्दाखेरि म राम्रो नराम्रो कुनै एउटा पार्टीको पक्ष वा विपक्षको कुरा गरेँ होइन, नेकपा एमाले र नेपाली काङ्ग्रेसको बिचमा को कति परिवर्तन भयो जेएनजी विद्रोहपछि भन्ने कुराको तुलना गर्दाखेरि नेकपा एमाले भन्दा नेपाली काङ्ग्रेस केही कदम अगाडि जरुर देखिन्छ। तर भयो के भने यो निर्वाचनमा किन त्यसको असर थियो, किनभने निर्वाचन प्रक्रिया धेरै अगाडि बढिसकेपछि काङ्ग्रेसको यो प्रयास धेरै ढिलो गरी सुरु भयो र यसले मूर्त रूप लिँदाखेरि धेरै समय बर्किसकेको थियो। त्यसले काङ्ग्रेसले मत नपाउनु अथवा काङ्ग्रेसले काङ्ग्रेसको परिवर्तन काङ्ग्रेसभित्रको जुन परिवर्तन भयो त्यो आम मानिसकोमा पुग्नलाई समय लाग्यो होइन। र दोस्रो तेस्रो कुरा यसमा म के भन्न चाहन्छु भने यो त भयो पार्टीको आन्तरिक कुरा, यसमा केही कुराहरू छुटेको होला समय सीमित छ। दुवै पार्टीको पुरानो जुन योगदानहरू छ त्यसले हामीले कदर गर्नुपर्छ। नेपालमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा लोकतन्त्र स्थापनाको लागि गणतन्त्र स्थापनाको लागि प्रजातन्त्र स्थापनाको लागि नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले लगायतका विभिन्न वाम घटकहरूको मधेस केन्द्रित दलहरूको जुन योगदान छ त्यो ऐतिहासिक योगदान छ त्यसले हामीले बिर्सिनु हुँदैन। कुरा खालि के हो भने कि यो संरचनागत समस्याहरू जुन थियो नेपाली राज्यसँग जोडिएको त्यसको समाधानमा पुराना पार्टीहरू सफल भए क्रान्तिमा आन्दोलन सफल भए ती पार्टीका नेताहरू राज्यलाई सञ्चालन गर्ने सवालमा असफल भएका हुन्। जेएनजी विद्रोहले के भन्छ भने कि तपाईँ प्रजातन्त्र ल्याउनु भयो त्यसको लागि तपाईँलाई धन्यवाद छ तर प्रजातन्त्रले पनि हामीलाई रोजगार किन दिएन गरिबी किन घटेन महसुस हुने गरी चेला सुविधा लिँदाखेरि आम मानिसले सहजता किन महसुस गरेनन्। दुनियाँका अरू देशहरू हाम्रो छिमेकका अरू देशहरू धेरै अगाडि बढे हामी बेरोजगारका बेरोजगार अरब र मलेसियामा गएर काम गर्नुपर्ने जुन अवस्था थियो त्यो नभएको छ यो किन भए भन्ने कुरा को प्रश्न हो नि त्यो जेएनजी विद्रोह। त्यसैले पुराना दलहरू विभिन्न क्रान्ति गर्न सफल भए राज्य सञ्चालनमा असफल भए र अब हामी राज्य सञ्चालन गर्छौँ भनेर युवाहरूको नेतृत्वमा नेपालको नयाँ संसद बनेको हो। यो निर्वाचनपछि पार्टीको रूपमा राष्ट्रपा आएको छ राष्ट्रपा नभए अरू कोही आउँथ्यो होइन तपाईँलाई याद छ बालिन्सा राष्ट्रपा ज्ञान गर्नु अगाडि उहाँले अर्कै एउटा पार्टीको नाम घोषणा गर्नुभएको थियो अफिस पनि सञ्चालनमा सुरु भएको थियो। सो यसपटकको मूल एजेन्डा चाहिँ नेपालको राज्य सञ्चालन गर्ने तौर तरिकामा आमूल परिवर्तनको खोजी थियो र अहिले त्यो प्रयास भएको।
अर्कोतर्फ अब मधेस आन्दोलनको राप्र तापबाट राष्ट्रिय राजनीतिमा पटक पटक उदाएका मधेस केन्द्रित दलहरू चाहिँ मधेसबाटै बढारिएका छन् उनीहरूको सीट संख्या शून्य भएको छ मधेसमा। अब यसलाई चाहिँ रासोपा प्रतिको आकर्षण भन्ने कि अब बालेन्द्र शाह प्रतिको आकर्षणले गर्दा यो अवस्था आयो भन्ने कि अब यसलाई विश्लेषण गर्दा छोटकरीमा कसरी हेर्न सकिन्छ मधेसको अवस्थालाई?
जुन प्रश्न जेएनजी विद्रोहले जुन प्रश्न काठमाडौँको नेकपा एमाले नेपाली कांग्रेस नेपाली कम्युनिष्ट पार्टीका नेताहरू जसले 25-30-35 वर्षदेखि नेपाली राज्यको सञ्चालक बनेर बसेका थिए शासक प्रधानमन्त्री मन्त्री बनेर शासन गरेका थिए जुन प्रश्न जेएनजी विद्रोहले तीनमाथि गरेको थियो त्यही प्रश्न मधेसमा जेएनजी विद्रोहका अथवा जेएनजीहरूले अथवा युवाहरूले त्यहाँका स्थापित पार्टीहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल महन ठाकुर नेतृत्वको लोस्पा नेपाल शीतल राउत नेतृत्वको जनमत पार्टीलाई गरेको हो। त्यो भने के भने सरकार सञ्चालन गर्ने सबै पार्टीलाई एउटै प्रश्न गरेको यसपटकको जेएनजी विद्रोहबाट कि तपाईँहरूले राज्य सञ्चालन गर्दाखेरि भ्रष्टाचार किन घट्नुको सट्टा बढिरहेछ रोजगार किन सिर्जना हुन सकेको छैन त्यो प्रश्नको त्यसैले अब मधेस केन्द्रित दल बढारिनु पहिला पनि सानै दल थियो। तपाईँ मधेस प्रदेशकै संरचना हेर्नुभयो भने 136 पालिकामा मधेस केन्द्रित दलहरू मलाई लाग्छ मुस्किलले 30-25-30 पालिकामा जितेका थिए। त्यहाँको पनि मधेसको पनि जो राजनीतिक शक्तिहरू थिए त्यो नेकपा एमाले नेपाली कांग्रेस नै ठुलो शक्ति थिए नेकपा माओवादी वा आजको नेपाली कम्युनिस्ट पार्टी नै त्यहाँको चाहिँ एउटा प्रमुख शक्ति थिए जसपा र जनमत पनि थिए। त्यो राज्य सञ्चालन गर्ने तौर तरिकामा उहाँहरूमाथि पनि त्यही प्रश्न भयो र उहाँहरू त म भन्छु अरू ठाउँभन्दा झन् बढी त्यहाँनिर अनियमितता र भ्रष्टाचारको आरोप खेपिराख्नु भएको थियो उहाँहरू पहिलादेखि। त्यसले उहाँहरूको पक्षमा पनि जनमत नआउनु कुनै नौलो कुरा भएन जुन सारा नेपालमा देखिएको छ। यत्र ठुला पार्टीहरू 50-60-70 वर्षदेखि काम गरेका अनेकौँ चुनाव लडेका सरकार सञ्चालन गरेका पार्टीहरू बढारियो भने यी त 20-25 वर्ष 10 वर्षको इतिहास भएको पार्टीहरू हो उहाँहरू पनि बढारिनु हो।
हजुर अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ। अब नेपालको राजनीति बालेन्द्र शाह र रासोपा वरिपरि केन्द्रित घुम्ने देखियो। अब रासोपालाई प्रधानमन्त्रीका रूपमा रासोपाले बालेन्द्र शाहलाई अगाडि सारेर चुनावमा होमिएपछि अबको प्रधानमन्त्री निश्चित रूपमा बालेन्द्र शाह हुने करिब करिब पक्का नै भयो। यस अर्थमा पनि अबको नेपालको राजनीति अब यसैमा बालेन्द्र शाह र रासोपामा घुम्ने भयो होइन अब छोटकरीमा
होइन एकदम सही हो एकदम सही हो। अबको दुई तिहाई बहुमत तपाईँको 60 सीट जति समान प्रतीकमा ल्याउने सम्भावना देखिन्छ 125 सीट प्रत्यक्षतर्फ उहाँहरूको पुगिराखेको छ दुई तिहाई बहुमत हो यो दुई तिहाई एकदम दुई तिहाई बहुमत प्राप्त गरेको पार्टीले स्वाभाविक रूपमा आगामी राज्यको सञ्चालनमा मेन फोर्स भएर आउनेछन् र अब उहाँहरूको चाहिँ जुन आफ्नो घोषणा पत्र छ चुनाव अगाडि सार्वजनिक गरेको त्यो घोषणा पत्र लागू गर्नको लागि उहाँहरू विभिन्न प्रयासहरू गर्नुहोला त्यसको लागि अहिले हामी धेरै शंका
गर्नु साज्यू समय यति नै रह्यो यो समयमा कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं राजनैतिक विश्लेषक तुलनारायण शाह विशेष गरी फागुन 21 को निर्वाचन र पछिल्लो निर्वाचनको करिब करिब मत परिणाम अन्तिमतिर आइपुग्दा यसले दिएको संकेत लगायतका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।